الله بالله العلي العظيم أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين بارئ الخلائق أجمعين خالق السماوات والأرضين ثم الصلاة والسلام على عبده ورسوله وحبيبه وصفيه أشرف الأنبياء والمرسلين الذي سمي بالقرآن بطه وياسين والمزمل والمدثر أبي القاسم محمد
اللهم صل على محمد وآل محمد
صلى الله عليه وآله وسلم وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين لا سيما بقية الله في الأرضين روحي وأرواح العالمين ولتراب مقدمه الفداء ولعنة الدائم الأبدي على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله تبارك وتعالى في كتاب المجيد وقرآن الحميد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا قوا أنفسكم وأهليكم نارا صدق الله العلي العظيم Alhamdulillah and all praises to Allah subhanahu wa ta'ala that He has given us the opportunity and the chance in this limited time which we have in this world to seek His pleasure, to seek His pleasure through the guidance provided by Him, which has been conveyed to us, to the mankind, through His revelation, that is the Quran, and through His Prophet and His progeny, that is Muhammad and Ali Muhammad alayhi salam. We are mentioning this thing and reminding ourselves that there are countless blessings and bounties we need to acknowledge. I know that we in our lives have very limited time to remember Allah subhanahu wa ta'ala. But this is very easy and something which is practical, which people are doing it. That while you are driving, while you are doing nothing, as if like sitting in front of maybe television, watching football or something like that. Sidi, just you have these 8 fingers, 2 thumbs. Every day try to count 10 blessings which you think Allah has provided in your life. It doesn't matter, even if you are reminding yourself same things again and again. This is something you will acknowledge Allah, that yes, at least I have these, if these 10 blessings and bounties. And if we could not able to find any blessings and bounty, unfortunately, but still you have these 10 fingers, 8 fingers and 2 thumbs to say, oh, I have this finger, alhamdulillah, I have that finger, alhamdulillah. So you can count at least your fingers and say, alhamdulillah, that Allah, you has given me these 10 fingers in my hands. It's remembering Allah subhanahu wa ta'ala and connecting ourselves with Allah subhanahu wa ta'ala. There are countless blessings and bounties, but if we are not able to find them, we can find them in our hands, in our own hands. So every day if we can do that, even if we are reminding ourselves again and again, that Allah, alhamdulillah, you have given me these 10 fingers. One day, this will make you realize, or make us realize, that these fingers, these two hands, should not be used to perform a sinful act. Not to hurt anyone. Not to do bad deeds. Not to grab something which is prohibited and haram with these two hands. It will make us realize that these two hands been given to us by Allah subhanahu wa ta'ala. So at least we should not do anything bad and wrong and sinful with these two hands. This is how the connection will be created with Allah subhanahu wa ta'ala. We need to make a very little efforts. Allah says, it's been in a hadith of Qudsi, that if my servant comes one step forward, I come 10 steps forward to grab his hand. He needs to see that if we move forward one step towards him, one step towards the responsibilities which has been given on us, and it's on our shoulder to be performed. We need to move forward. Coming to the topic, that is to save ourselves and our families from the fire of hell. We are reciting verses from the dua of Imam Zainul Abideen, Imam Sajjad alayhi salam.
Allahumma salli ala Muhammad wa ali Muhammad.
Although we have not gone through it verse by verse and word by word, but a gist of that, some of the few important topics, that how to be responsible towards the obligation which is given to us to take care and respect our parents. One of the things which I mentioned, which Imam alayhi salam mentioned in his dua, is that Allahumma khafiz lahumma sawti. Allah, allow me and give me this tawfiq that my tone of my voice should be lower than them. Then Imam alayhi salam says, وَأَطِبْ لَهُمَا كَلَامِي, and make my kalam a sweet one, that they like when I talk to them, so they don't get irritated. They love that the children, the son and daughters, especially if they are in the ages of 40s and 50s, they get more irritated than the young ones. So if they are, their kalam, their conversation is sweet and soft, the parents will like. And then Imam says, وَأَلِلَّهُمَا عَلِي أَرِيكَتِي. This is reminding, this repeating these things, not discussing this. وَأَلِلَّهُمَا عَلِيكَتِي. And give me tawfiq to bring my anger and control my anger and temper in front of them. وَعَاتِعُ عَلَيْهِمَا قَلْبِي. Allah give me tawfiq to have a tender heart for them. وَسَيِّرْنَ بَهِمْ رَفِيقًا. And give me tawfiq to be companion and friend with them. Companion, that I should be with them. They don't have to follow me. They don't have to find me. If I need to be close to them, so I can know that what needs they are, their needs are, so I can fulfill. وَعَلَيْهِمْ شَفِيقًا, then I should be affectionable and lovable to them. اللَّهُمَّ اشْكَرْ لُهُمَا تَرْبِيَتِي, and Allah, whatever they have taken trouble to bring me up to this level, and they took care of me when I was an infant and a kid, Allah, reward them for them. Reward for my upbringing. وَأَثِبْهُمَا عَلَىٰ تَكْرِمَتِي, and the kindness and love and affection which they have given me, my parents have given me, Allah, reward them for this. And if I have done mistake, and definitely we all do mistakes and do something to hurt our parents, so we cannot compensate ourselves. So we seek rewards for our parents against what we have done wrong for them, to them. Then it comes, I skip few things, then a few sentences. Then Imam alayhi salam come and says, Imam says, وَلَا أَكْرَهُ مَا تَوَلَّيْهُ مِنْ أَمْرِي يَا رَبِّ فَهُمَا أَوْجَبَ حَقًّا عَلَيَّ, that I have, that those have more obligations, more what you have rights on me. My parents have more rights on me. So I need to understand. Very first wordings of Imam alayhi salam in his dua, that Allah, you will give me and guide me how to fulfill their rights, how to provide them respect. We do not have that knowledge and information. So they have the rights on us. So Allah will guide us. Now, Imam alayhi salam, towards the end of his dua, again he says, فَصَلِّ عَلَىٰ مُحَمَّدٍ وَآلِ مُحَمَّدٍ وَعَنِّ عَلَىٰ خَيْرَ مَسْتُعِينَ بِهِ, O Allah, shower your blessings on Muhammad wa Ali Muhammad alayhi salam.
اللَّهُمَّ صَلِّ عَلَىٰ مُحَمَّدٍ وَآلِ
وعني وعني يا خيرا من استعين به, and give me all those good guidance which has been provided by them, so I can fulfill this responsibilities towards my parents. وفقني, and give me success. يا أحد من رغبا, and provide me to be successful in this. This is one of the responsibilities. It's not something optional to be kind to parents. It's as we have an obligation of offering our prayers five times a day, fasting. Similarly, being kind and respectful to our parents is one of the obligations. It's not just a desirable thing. And this relation among parents and children will bring a strong society and community. And this is what Islam would like to see, that a society, a community has been built and raised on the principles and norms and standard which has been guided by Quran and Ahlul Bayt alayhi salam. That if we try to build our society, our community, as I said in my previous night's majalis, that maybe we are living in a place, in a country that would not be easy, that to change the entire area or entire city or entire country. But we can change ourselves. We can change our small community which is coming to our center, to our mosque. Bring those people, those Muslims, those believers who are missing, who are not coming in this center, where they are. They are the followers of Quran and Ahlul Bayt. They must be missing lots of things. We need to bring them closer. We, the centers, have the responsibility to outreach to the Muslims, to Mu'mineen on the first stage, then the Muslims on the stage, and to the non-Muslim on the third stage, the outreach should be there. It's not وَتَوَاسَوْ بِالْحَقِّ وَتَوَاسَوْ بِالْصَبْرِ in Surah Asr. It's clearly and explicitly has been said that we need to guide those people, invite those people towards good. If they have forgotten, if they don't have that much time, so bring them, try to bring them closer to Quran and Ahlul Bayt. It's our responsibility. Who feel that we know something. We know that we do not know everything, but we know that we know something. So even if we know something, even a little bit, we need to transfer it, not only to our children, but to our friends, to our society. This is the responsibility of mu'mineen. Alayhi salatu wa salam, Muhammad wa alayhi wa sallam. Allahu Akbar. Now coming towards the end, inshallah, tomorrow is my last majlis. So I will end over there because we do not have that much time. A few verses in English speech and then Urdu. Imam alayhi salam says, making some prayers and duas, then Imam comes over here and says, Allahumma, very important. Allahumma la tunsini dhikrahuma. How to remember them? You know, this is a hadith. I will better explain in Urdu, then I will come again in English. Is that hadith ke andar hai ke salawat padhe Muhammad wale. Allahumma salli ala Muhammad. بہت سارے ایسے افراد ہیں ایسے بچے ہوتے ہیں کہ جو ماں باپ کی زندگی میں بڑے محبت والے ہوتے ہیں ماں باپ ان سے خوش ہوتے ہیں راضی ہوتے ہیں لیکن ماں باپ کے انتقال ہونے کے بعد ماں باپ ان سے ناراض ہو جاتے ہیں جی صرف دنیا میں نہیں ان کے مرنے کے بعد ناراض ہو جاتے ہیں حساب کتاب تو وہاں ہو رہے ہیں نا بھائی تو وہاں تک کا موقع دیا بھائی پروردگار نے اور بعض ایسے ہوتے ہیں بچے جن سے ماں باپ دنیا میں ناراض ہوتے ہیں لیکن مرنے کے بعد راضی ہو جاتے ہیں وہ کیسے اس لیے کہ ان کے مرنے کے بعد جو پہلی والی قسم ہے اولاد کی کہ دنیا میں جب تک زندہ ہے بڑی خدمت کی بڑا خیال رکھا ہر چیز کا ان کے کھانے پینے کا ان کی دوائیوں کا ان کے کپڑوں کا ان کے مزاج کا مختلف چیزوں کا خیال رکھا انتقال ہونے کے بعد چیلنگ ہوا خدا حافظ بھول گئے پھر نہ کوئی ایصال ثواب ہے نہ ان کی طرف سے کوئی صدقہ جاریہ ہے بھول گئے نہ قبرستان میں جانا ہے نہ فاتحہ پہنچانا ہے نہ فاتحہ پڑھنا ہے نہ قرآن کی تلاوت ہے نہ زیارت ہے نہ عمرہ ہے نہ حج ہے کوئی کام ان کی طرف سے انجام دے رہے حدیث رسول میں ہے کہ والدین ایسی اولاد سے کہ دنیا میں راضی تھے لیکن مرنے کے بعد اسے ناراض ہو یہ اولاد آگ کے والدین ہو جاتی ہے عجیب بات ہے یعنی جب تک خود اولاد زندہ ہے ماں باپ زندہ ہو نہ ہو جب تک خود اولاد زندہ ہے اولاد کی ذمہ داری ہوتی ہے والدین کی نسبت زندہ والدین زندہ ہے ایک طرح کی ذمہ داری ہے والدین کا انتقال ہو گئے تو دوسری طرح کی ذمہ داری ہے کہ ان کی طرف ایصال ثواب کرتے رہے کبھی قرآن کی تلاوت سے کبھی دعا کی تلاوت سے کبھی مجلس کے ذریعے کبھی صدقہ دے کر کبھی چیریٹی دے کر کبھی یتیموں اور بیواؤں کا خیال کر کے کبھی کسی اسکول کو بنا کے کبھی کسی جگہ پر جہاں پانی نہیں ہے پانی کا کنواں بنا کے مختلف انداز جس سے انسان صدقہ جاریہ کر سکتا ہے اور اس طرح صدقہ جاریہ کر سکتا ہے کہ انسان اگر خود بھی مر جائے تو اس کو بھی ثواب ملتا رہے گا اور اس کے والدین کو بھی ثواب ملتا رہے گا ان چیزوں کو یاد رکھنا امام علیہ السلام اس دعا فرماتے ہیں اللہم لا تنسنی ذکرہما فی ادبار صلواتی او اللہ give me توفیق and don't let me forget their ذکر to remember my father and mother fi adbar salawati after offering my prayers after offering my salat that it is a responsibility. This is what Imam alayhi salam asking, that Allah remind me and don't let me forget whenever I offer namaz and salat for you, after finishing, we should seek prayers and forgiveness for our parents. That we should remember our parents. This is one of the places we need to remember. And then listen to Imam alayhi salam. This is not my words. This is not my nasiyah. This is not my advice. It is the advice given to us by the successor of the successor. He's not a common person. Don't think Imam Sajjad is a common person. He is the successor of the leader of 124,000 prophets. That is the Holy Prophet Muhammad sallallahu alaihi wa alihi wasallam. He is not a common prayer leader of any masjid or mosque. He is not like that. He is a successor of a leader of all the prophets. That is the Holy Prophet Muhammad. And he is saying something and advising us. So don't take it so light. We need to ponder and think and digest. I know we are just listening, but when you go back home, think and ponder what Imam has said, that we need to remember our parents after every salat, after every namaz. And give me tawfiq to remember them in all my nights, or the part of the night. Especially it's been said to the, when we are offering our Salatul Layl, our night prayers, that is Tahajjud, in that we should remember our parents and make du'as for them. وَفِي كُلِّ سَعَةٍ مِّن سَعَاتِ نَهَارِ And give me tawfiq to remember them in all the times of my day. What it means, the conclusion is that I should never ever forget in 24 hours my parents. I should always make dua. I should do something always good for them. How it is possible? How it is possible? Right now we are like sitting over here. It's not possible. Yeah, it is possible. It is possible. If you are sitting over here and if you think that inshallah it is rewardable, sawab, so include your parents in the sawab and mustahab. If you are going on your job and you think that your job is an obligation, so conclude that, oh Allah, I am going to my job to seek halal rizq, and you, the reward you will give me, so reward my parents as well. Because whatever I am right now, it is because of my parents. Kind of salat,
Muhammad.
कहने को बहुत सारी चीजें हैं कि इंसान जो कह सकता है इसके बारे में. आप तो खुद गौर और फिक्र करेंगे और इसकी शराह को पढ़ेंगे, देखेंगे जो मुख्तलिफ उलमा ने तफसील से लिखा और कितनी गहराई में लिखा है. हम तो बहुत सतही बातें आपके सामने जाहिर जाहिर की सिर्फ बातें कर रहे हैं. इसके अंदर जो गौर और खोज कर सकता है, बहुत कुछ इसके अंदर इमाम अलैहि सलाम के कलाम में मिल सकता है, इन दुआओं के अंदर मिल सकता है. इसलिए कि इन आइमा की जिम्मेदारी, एक आइमा की जिम्मेदारी और फिर जो नीचे आती है उसी तरह से माँ बाप की जिम्मेदारी आती है. वो क्या जिम्मेदारी आती है? सूरह इब्राहिम के अंदर बड़े वाज़ह तौर के ऊपर इसमें लिखा है, बिस्मिल्लाह रहमान रहीम, अलिफ लाम रा, किताब अनज़लनाहु इलैका लितुख़रिजन नास मिनज़ुलुमात इलन्नूर, कि हमने इस किताब को ए रसूल तुम पे नाजिल किया, लितुख़रिजन नास मिनज़ुलुमात इलन्नूर बिइज़्न रब्बिहिम इला सिरातिल अज़ीज़िल हमीद, कि तुम लोगों को ज़ुलुमात से, गुमराही से, तारीकी से निकालो. वालिदैन, वालिदैन औलाद के लिए अंबिया की शक्ल और सूरत रखते, बिलखुसूस ग्रैंड पेरेंट्स, यानी जो दादा है, دادی نانا ہے ان کی مثال ایسی ہے, بزرگ حدیث کے اندر ہے یہ کہ بزرگ کی مثال ایسی ہے کہ جیسے کسی قوم کے اندر کسی نبی کی مثال ہو. یعنی یہ عظمت ہے ایک بزرگ کی کسی گھر میں ہونے کی. ہم نے کیا بنا دیا ہے, ہمارا کلچر, ہمارا دین ہمیں کیا سکھاتا ہے, کس طرح سے ریسپیکٹ کر سلسلہ ہونا چاہیے کہ جو آج معاشرے میں ناپید ہو رہا ہے. میں نے پہلے بھی عرض کیا کہ اس میں صرف اس وبا سے صرف ویسٹرن سوسائٹیز ہی اس کا شکار نہیں ہے, بلکہ ساری ایسٹ ویسٹ نارتھ ساؤتھ دنیا کے ہر کونے کے اندر, کیونکہ یہ وبا پھیلتی جا رہی ہے اور مختلف طرح سے اس کو پھیلایا جا رہا ہے, وہ فیملی اسٹرکچر ضائع ہو رہا ہے. یاد رکھیے, اگر وہ پہلی مجلس اگر آپ کو یاد, اس میں نے بیان کیا تھا کہ پانچ اہم چیزیں ہیں کہ جس کے اوپر کسی معاشرے کی بنیاد مستحکم کھڑی ہو سکتی ہے. ان میں سے ایک اہم ترین شے کیا ہے, وہ خاندان کا سٹرکچر ہے, فیملی سٹرکچر ہے. اگر فیملی سٹرکچر ٹوٹ گیا, خراب ہو گیا, ڈسمینٹل کر دیا گیا, تو دوسری چیزیں اگر ہم لے بھی آئیں گے اول تو کھڑی نہیں ہو سکیں گی, اور کسی طرح سے ہم نے اس کو جوڑ بھی لیا تو وہ مضبوطی سے نہیں کھڑے رہیں گے. نہ جوڈیشری سسٹم وہاں پر کھڑا رہ سکے گا, نہ ہی اقتصادی اور معاشی سسٹم کھڑا رہ سکے گا, نہ ہی ایجوکیشن کا سسٹم جو ہے اس پہ ڈیولپ ہو سکے گا, نہ ہی جو ایڈمنسٹریشن ہے, جو مینجمنٹ ہے, جو پالیٹکس ہے, نہ ہی وہ اس کے اعتبار سے ہوگی. اس لیے کہ یہ جو افراد آ رہے ہیں وہ ٹوٹے ہوئے گھروں سے آ رہے ہیں, بکھرے ہوئے گھروں سے آ رہے ہیں, بگڑے ہوئے گھروں سے آ رہے ہیں. مختلف گھروں سے جب لوگ آتے ہیں تو مختلف فکر ڈیولپ ہو جاتی ہے, پھر پرانی فکر سائڈ میں ہو جاتی ہے, پھر آئمہ کی تعلیمات ہٹ جاتے ہیں, پھر ہم ایک ریچولسٹک ہو جاتے ہیں اور اس طرح کے ریچول کرتے ہیں کہ جس کے اندر کوئی روح نہ ہو. وہ ریچولس کے جس کے اندر روح موجود ہے وہی انسان کے کام آتی ہے. ہر ریچول نہیں ہے, ہر عزاداری, ہر ماتم, ہر گریا اہمیت نہیں رکھتا ہے, بلکہ وہ گریا, وہ عزاداری کہ جس کے اندر نصرت امام موجود ہو, جس میں اتباع امام موجود ہو, پیروی امام موجود ہو, پیغام حسینی کو آگے بڑھا رہے ہوں. میں شاید دوسرے دن مثال دی تھی ایک شب میں کہ جب جناب علی اصغر کا شہادت, جب علی اصغر کو پانی کے لے کر گئے امام حسین علیہ السلام, تو یزیدی خیموں میں بھی گریہ ہو رہا تھا اور حسینی خیموں میں بھی گریہ ہو رہا تھا. تو ہر گریا کرنے والا کیا جنت میں چلا جائے گا؟ اگر آپ راضی ہیں ٹھیک ہے, لیکن اگر راضی نہیں, آپ کہتے ہیں نہیں ایسا نہیں ہے, یزیدی لشکر میں جو رو رہے ہیں وہ کیسے جا سکتے ہیں, وہ تو قاتلان امام حسین میں سے ہیں, وہ تو ان کی نصرت کرنے والوں میں سے ہیں. وہ جو لشکر میں آئے ہیں وہ تو قاتل ہیں ہی, لیکن جو حسینی لشکر میں نہیں ہیں وہ بھی قاتل ہیں, وہ بھی قاتل ہیں. تو آپ ان زیارتوں میں پڑھتے ہیں کہ جو جنہوں نے امام حسین کا قتل کیا, جنہوں نے ان کی مدد کی, اور جو اس بات پر خاموش رہے, یہ تینوں کے تینوں جہنم میں جانے والے ہیں. یہ نہیں ہے کہ ہم نے بھائی, ہم تو بیٹھے تھے کوفے میں, ہم تو بیٹھے فلان جگہ پر تھے, خاموش بیٹھے تھے, خاموش تماشائی بھی جہنم میں جائے گا. یا ایک ہی معیار ہے, یا حسینی ہو یا نہیں ہو, یا حسینی ہو یا نہیں ہو, یا الہی ہو یا محمدی ہو, یا قرآنی ہو یا نہیں ہو. جو قرآنی ہوگا وہ محمدی ہوگا, جو محمدی ہوگا وہ علوی ہوگا, جو علوی ہوگا وہ حسنی ہوگا, جو حسنی ہوگا وہ حسینی ہوگا, جو حسینی ہوگا وہ امام زمانہ کا منتظر بھی ہوگا. آج ہم تربیت اپنے اولاد کی کرنا چاہتے ہیں. آج کیونکہ روز منایا جا رہا ہے جناب زینب کبری سلام اللہ علیہا کا, صلوات محمد والے جناب زینب کے کردار میں na fakat khawateen ke liye ek role model hai, mardon ke liye role model hai. Mard jo urdu zuban mein kehte hain, shayad english mein bhi is tarah se kehte honge, ek mard hota hai jo physically mard aur aurat kehlate hain, mard aur aurat. Ek jurrat aur himmat ke sath se kehte hain mardangi, ye mard hai. Janab Zainab ne jis tarah se wo jurrat aur shujaat aur mardangi dikhayi, wo aaj ke bahut sare mard saath mein bhi mil jaye to nahi dikhate. वो जुर्रत नहीं है. अब क्या कहते हैं हम आम तौर पर, ठीक है इसमें कोई शक नहीं है कि जिस मराहिल से जनाबे ज़ैनब कुबरा गुजरी उसमें टूट जाता है इंसान, खत्म हो जाता है. जाहिर है कि जब यहां पर खेमे जलाए जा रहे हैं, लूटा जा रहा है, और उससे पहले एक एक को देखा कटते हुए शहीद होते हुए, गोद के पाले हुओं को देखा, एक अगर मर जाता है तो इंसान तड़प जाता है. इसकी 18 अजीज चले जाए, 18 अजीज चले जाए, उसका क्या हाल होगा. अल्लाह हू अकबर. यकीनन जनाबे ज़ैनब के लिए या किसी भी बीवी के लिए आसान नहीं था. लेकिन इसी बीवी को हम जब देखते हैं, यही बीवी कि जिसने 72 लाशों को खेमों में आते हुए देखा, जिसने बनू हाशिम के 18 शहीद होते हुए देखे, जिन्होंने हजरत कासिम का लाशा देखा, जिन्होंने हजरत अली अकबर के पर्चे लिखते हुए देखी, जिन्होंने हजरत अब्बास के कटे हुए बाजुओं को देखा, जिन्होंने अपने भाई अपने इमाम हुसैन के सर को नोके मेज़ा पर बुलंद देखा, यही नहीं था जलते हुए खेमों को देखा, यही नहीं था ख्वातीन को और बच्चों को तमाचे खाते हुए देखा. अल्लाह हू अकबर, अल्लाह हू अकबर. बीबियों की चादरों को छिनते हुए देखा, सकीना के कान से बालियों को छिनते हुए और कान से खून को रसते हुए देखा. इस बीबी में क्या गुजर रही होगी, इस बीबी में क्या गुजर रही होगी, इस बीबी ने अल्लाह अकबर करबला में बिखरे हुए मोतियों को देखा, इस बीबी ने उन मोतियों को शाम गरीबा में जमा भी किया, इस बीबी ने जले हुए खेमे के पास पनाह दी सबको. अल्लाह अकबर. इस बीबी ने रोते हुए सैयद साजिदीन को सहारा दिया. टूट जाता है इंसान, खत्म हो जाता है, डर जाता है, सहम जाता है. अल्लाह अकबर. लेकिन मेरी बीवी जो है ये कोई आम खातून नहीं है, ये अली मुर्तजा की बेटी है, फातिमा की बेटी वो हजरत फातिमा के जिन्होंने विलायत का परचम सबसे पहले उठाया और दरबार जालिमों के दरबार में जाकर हक को तलब किया, बेटी वो है. इसीलिए जब जनाबे ज़ैनब कूफे में कदम रखती है और कूफे वालों को यह एहसास होता है कि उन्होंने कितनी बड़ी गलती की, गिरिया करते हैं, रोते हैं. बीबी का खुतबा, जनाबे ज़ैनब का खुतबा देखें, इतनी जुर्रत के साथ दिया है कि आज भी इतनी आजादी होने के बाद कोई मर्द भी खड़े होकर नहीं दे सकता है. बीबी ने उस वक्त के जो बेमकनो चादर है, रस्सा या रस्सियों में गला भी है मौजूद और बाजू भी रस्सियों में बांधे हुए है, बीबी उस वक्त बैठी हुई उस बेकजावा अमारियों पर बैठकर अली की शेर दिल बेटी खुतबा देती है. ऐसे खुतबा देती है कि लोग कहते हैं कि अली दोबारा जिंदा होकर आ गए. अल्लाह अकबर. जब वो खवातीन, वो मर्द जो तमाशा देखने खड़े थे, गिरिया करने लगे, मेरी बीवी फरमाती है, हाँ अहले कुफा करो गिरिया जितना करना है, तुमने जितनी बड़ी तुमने जितना बड़ा नुकसान किया है किसी ने नुकसान नहीं किया, अब तुम उस बूढ़ी औरत की तरह कि जो ऊन बुनती है उसके बाद खुद ही उसके टुकड़े टुकड़े कर देती है, तुमने तुमने इमाम को बुलाया और उसके बाद धोखा दिया, तुमने इतना बड़ा धोखा दिया कि जिंदगी भर भी अगर तुम गिरिया करो और अपने आंसुओं से अपने चेहरे को धोते जाओ तो तुम्हारे गुनाह पाक न होंगे। अल्लाह अकबर, हुज्जत खुदा आयत खुदा को शहीद किया है। अल्लाह अकबर, दुनिया में रोते भी रहोगे जमाने में तो कभी तुम्हारे गुनाह ना होंगे, क्यों? इसलिए कि खामोश रहे, खामोश रहे। अज़ाने ग्रामी बाज़फ़रात कहते हैं ये शिया रोते हैं, शिया रोते हैं, हमारा क्रिया ज़ैनबी क्रिया है, हमारा क्रिया सज्जादी क्रिया है, हम रोते भी है नुसरत भी करते हैं, हम रोते भी है अब्बास का आलम बुलंद भी करते हैं, हम रोते हैं और हकीकत को भी बयान करते हैं, हम रोते हैं और ज़ुल्म को और ज़ालिम को रुसवा भी करते हैं। अल्लाह अकबर, हम मुनाफिकों की तरह बैठ जाते नहीं है, हम देखते हैं मेरी बीवी उस बाजार में हिला देती है, उस मजमे को हिला देती है। अल्लाह अकबर, मजमा जब रो रहा होता है बीबी की जुर्रत और हैबत को देखा जाए, बीबी एक इशारा करती है खामोशी का और वो पूरा कूफा खामोश हो जाता है, बीबी अपना खुतबा देती है। अल्लाह अकबर, ये बीबी दरबार में गई, ये बीबी दरबार में गई, बीबी के दरबार में गई, जैनब शाम के दरबार में गई। अल्लाह अकबर, जैनब कहां कहां ढाल बनेगी, कहां कहां ढाल बनेगी, कभी ढाल बनती है, कभी ढाल बनती है कि सकीना को कलीजी में ना लाया जाए। जब यजीद के दरबार में वो ख्वाहिश जाहिर की जाती है कि सकीना को कलीजी में दिया जाए, जैनब आगे आकर कहती है खबरदार खबरदार कोई कलीजी में नहीं लेगा, हम नबी जा दिया है। अल्लाह अकबर, जब यजीद ये कहता है कि ये कौन मर्द है, कहा ये अली इब्न अल हुसैन है, कहा अली इब्न अल हुसैन को तो हमने मार दिया था करबला में, कहा नहीं ये हुसैन का दूसरा बेटा है, कहा इसे भी मार दिया जाए। अरे अली की बेटी आती है ज़ैनब, फिर आती है दिफा करती है हुज्जत खुदा का, मैदान करबला में भी दिफा किया, अरे आज शाम के दरबार में भी दिफा करती है। अल्लाह अकबर, ये बीबी जो करबला में डटी हुई मजबूत नजर आती है, कूफे के बाजार और दरबार में मजबूत नजर आती है, शाम में दरबार में मजबूत नजर आती है, जिंदान में मजबूत नजर आती है, लेकिन जब ये बीबी पहुंचती है अपनी माँ की कब्र पर, जब ज़ैनब अपनी माँ की कब्र पर पहुंचती है, अम्मा ना कातिल है ना हुसैन ना उनो मोहम्मद।
أجركم الله وسيعلم الذين ظلموا أي منقلب ينقلبون. اللهم نسألك وندعوك باسمك العظيم العظام العزيز الأجل الأكرم وبدم مقتول بكربلاء يا الله 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 يا الله. ربنا تقبل منا هذا القليل. پروردگار اس قلیل و مختصر سی عبادت کو اپنی بارگاہ میں قبولیت کا درجہ عطا فرما. پروردگار 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 ہمارے وجود کو نور قرآن نور اہل بیت سے منور فرما. پروردگار جب تک اس دنیا میں ہے قرآن و اہل بیت کے دامن سے متمسک رہنے کی توفیق عطا فرما. پروردگار ہمارے تمام مرحومین کی قبروں کو نور قرآن نور اہل بیت سے منور فرما. پروردگار قیامت میں قرآن و اہل بیت کی شفاعت نصیب فرما. پروردگار تمام مرحوم مومنین مومنات تمام شہداء اسلام پروردگارا بالخصوص ہمارے والدین عزیز و قارب دوست صحبار رشتہ دار ہمسائے اولاد ازواج تمام کے گناہان صغیرہ اور کبیرہ کو بخش دے
آمین
پروردگارا تجھے واسطہ ہے بالخصوص ان تمام مرحومین جن کے لیے جو سپانسر ہے پروردگار تمام مرحومین جن کے لیے سال ثواب بھی کرنا ہے پروردگارا ان کے درجات کو عالی اور متعالی فرما
پروردگارا
جو بیمار ہیں علیل ہیں انہیں شفا عاجل و کامل عطا فرما پروردگارا جو بھی اولاد ہیں انہیں اولاد صالح عطا فرما پروردگارا تمام مومنین مومنات کے رزق حلال میں وسعت عطا فرما پروردگارا نوجوان بچے بچیوں کو پاک دامن رہنے کی توفیق عطا فرما پروردگارا انہیں نیک رشتے عطا فرما پروردگارا تیرے واسطے قرآن اہل بیت اطہار کا جو افراد مشکلات اور پریشانی میں ان کی مشکلات پریشانی کو دور فرما جو مقروض ہے قرض کو ادا فرما پروردگارا مظلومین عالم کی مدد فرما افواج اسلامی کے نصرت فرما تمام علماء اعلام مراجع تقلید تمام خدمت گزاران اسلام کو صحت و تندرستی کے ساتھ طول عمر عطا فرما سلامت استقامت جرات ہمت و شجاعت عطا فرما پروردگارا اس انقلاب کو انقلاب امام زمانہ سے متصل فرما پروردگارا منشی عالم بشریت قائم آل محمد امام زمانہ کے ظہور میں تعجیل عطا فرما سب کو ان کے انصار و عوان میں سے قرار دے ایک شخص